بسم اللہ الرحمن الرحیم. السلام علیکم ناظرین, زاویہ نگاہ کے ساتھ حاضر خدمت ہیں. ناظرین, حسب معمول ہم آج بھی ہفتے کے اہم واقعات پر ایک تجزیاتی نظر ڈالیں گے. تو سب سے پہلے ملاحظہ فرمائیے آج کی گفتگو کے موضوعات.
متحدہ عرب امارات کے بے بنیاد دعوے, پاکستان امریکہ تعلقات کی نئی جہت, کراچی میں تشدد اور بدامنی کی تازہ لہر. ٹیکس میں اضافے کا بل نامنظور. افغانستان میں نیٹو کی انٹیلیجنس ناکامی.
رابطے کے لیے ہمارا ای میل ہے zawiya_nigah@sahartv.ir.
ناظرین, صدر مملکت ڈاکٹر محمود احمدی نژاد نے اس ہفتے صوبہ ہرمزگان اور اس صوبے کا جز سمجھے جانے والے جزیرہ ابو موسیٰ اور دیگر جزائر کا دورہ کیا. صدر احمدی نژاد کے اس دورے کو متحدہ عرب امارات نے جارحیت قرار دیا ہے. متحدہ عرب امارات کے اس بیان کا اور اس بیان کی وجہ اس کے کچھ توہمات اور غلط فہمیاں ہیں. یہ غلط فہمیاں کیا ہیں, ملاحظہ فرمائیے ہمارے اس تبصرے میں.
دو سو پچیس ارکان پارلیمنٹ نے گزشتہ بدھ کو ایک بیان پر دستخط کیے ہیں جس میں ابو موسیٰ تمبے کوچک اور تمبے بزرگ نامی ایرانی جزائر کے بارے میں متحدہ عرب امارات کے بے بنیاد دعوے کو مسترد کرتے ہوئے اسے ایران کے اندرونی معاملات میں کھلی مداخلت قرار دیا گیا ہے. اسلامی جمہوریہ ایران کے اراکین پارلیمنٹ نے اپنے اس بیان میں یہ بھی کہا ہے کہ تہران ایران کی عرضی سالمیت پر کسی سے کوئی بات چیت نہیں کرے گا, تاہم غلط فہمیوں کے ازالے, اچھی ہمسائیگی اور خوشگوار تعلقات کے تناظر میں متحدہ عرب امارات کے ساتھ دو طرفہ مذاکرات کا ماضی کی مانند خیر مقدم کرتا ہے. قابل ذکر ہے کہ اسلامی جمہوریہ ایران کے صدر جناب ڈاکٹر محمود احمدی نژاد صوبہ جاتی دورے کے موقع پر گزشتہ ہفتے صوبہ ہرمزگان گئے تھے, جہاں انہوں نے جزیرہ ابو موسیٰ کا بھی دورہ کیا تھا جو ایران کا ایک اٹوٹ حصہ ہے. مگر اس جزیرے کے بارے میں متحدہ عرب امارات کے حکام کے بے بنیاد دعووں کی بنا پر اس دورے کو ایران کے خلاف زہریلے پروپیگنڈے کے ایک بہانے میں تبدیل کر دیا گیا ہے. متحدہ عرب امارات کے حکام نے اپنے اس پروپیگنڈے کے ساتھ کہ جزیرہ ابو موسیٰ خلیج فارس میں برطانوی دور کی ایک میراث ہے, اسلامی جمہوریہ ایران کے صدر ڈاکٹر محمود احمد نژاد کے دورے جزیرہ ابو موسیٰ کو متحدہ عرب امارات کے عرضی حدود کی خلاف ورزی سے تعبیر کیا ہے. خلیج فارس میں جزائرہ ابو موسیٰ تمبے کوچک اور تمبے بزرگ جو آبنائے ہرمز کے قریب واقع ہیں ایران کا اٹوٹ حصہ ہیں, اور اس روح سے ہر ایرانی وہاں جانے یا وہاں کا دورہ کرنے کا حق رکھتا ہے, اور اس سلسلے میں کسی اور ملک کو کوئی وضاحت پیش کرنے کی بھی کوئی ضرورت نہیں ہے. سرزمین ایران کی قدیم تاریخ میں یہ جزائر ہمیشہ ایران کا حصہ رہے ہیں. سن 1971 کے آخر میں علاقے سے انگریز سامراج کے انخلاء سے قبل ایک سمجھوتے کے دائرے میں جو اس وقت کی ایرانی حکومت اور شارجہ کے شیخ کے درمیان برطانیہ کی براہ راست نگرانی میں طے پایا, ایرانی سرزمین کی حدود سے جدا ہونے والے ان علاقوں پر ایران کی حاکمیت بحال کر دی گئی, اور اس سمجھوتے کی بنیاد پر دو دیگر ایرانی جزیرے تمبے کوچک اور تمبے بزرگ بھی ایران کو واپس کر دیے گئے. ایران اور شارجہ کے حکمرانوں کے درمیان مفاہمت کی دستاویزات پر دستخط کے چند روز کے بعد متحدہ عرب امارات کے نام سے ایک نیا ملک وجود میں آیا, اور متحدہ عرب امارات کے قیام کے کچھ ہی ہفتوں کے فاصلے سے عراق, لیبیا, الجزائر, جنوبی یمن اور کویت کی حکومتوں نے تینوں جزائر پر قبضے کا مسئلہ اقوام متحدہ کی سلامتی کونسل میں پیش کیا, مگر اس کونسل نے 1971 کے سمجھوتے کی بنیاد پر ان کے احتجاج کو مسترد کرتے ہوئے اسے اپنے ایجنڈے میں شامل کرنے کی بھی اجازت نہیں دی. متحدہ عرب امارات کے بے بنیاد دعوے اور ان جزائر کے قانونی پہلوؤں سے قطع نظر اس قسم کے بے بنیاد دعووں کے اعادے کا ایک مقصد دراصل خلیج فارس کے عرب ملکوں کے اندرونی مسائل و مشکلات پر پردہ ڈالنا ہے. سعودی عرب, بحرین, کویت, اردن, قطر اور عمان ایسے ملک ہیں جن میں سے ہر ایک کو کسی نہ کسی طرح اندرونی مسائل کا سامنا ہے, جن سے ان ملکوں کی حکومتوں کو اپنا تختہ الٹنے کا خطرہ لاحق ہے. متحدہ عرب امارات بھی ان چند عرب ملکوں میں سے ایک ہے جس کی سرحدیں دیگر ملکوں کے ساتھ تاحال واضح نہیں ہیں, اور سرحدی اعتبار سے یہ ملک انتہائی کمزور واقع ہوا ہے. ترحقیقت ابو ظہبی کے حکام ایک ایسی سرزمین پر حکومت کر رہے ہیں جس کے بارے میں خود انہیں بھی معلوم نہیں ہے کہ اصولی طور پر یہ سرزمین کہاں واقع ہے. البتہ سیاسی اور اقتصادی مقاصد کے حصول کی غرض سے ایران اور علاقے کے عرب ملکوں کے درمیان تعلقات کشیدہ بنانے کے لیے مغرب کی کوششوں اور کردار کو بھی نظر انداز نہیں کیا جا سکتا۔ چنانچہ ایرانی جزائر کے بارے میں متحدہ عرب امارات کی یاوہگوئی اور غیر منطقی دعوے پر اسلامی جمہوریہ ایران کے اعلی حکام نے شدید رد عمل ظاہر کیا ہے۔ ایرانی بحریہ کے کمانڈر نے اپنے رد عمل کا اظہار کرتے ہوئے صراحت کے ساتھ کہا ہے کہ ایرانی جزائر کے بارے میں کسی کو مداخلت کرنے کی ہرگز اجازت نہیں دی جائے گی۔ ایران نے اپنے پڑوسی ملکوں کی سرزمینوں کو کبھی حریص نظروں سے نہیں دیکھا ہے، اور یہ بات بھی واضح ہے کہ یقیناً سرزمین ایران کو ترچھی نظروں سے دیکھنے والوں کے ہاتھ کاٹ دیے جائیں گے۔
ناظرین، پاکستان امریکہ کے ساتھ اپنے تعلقات پر نظر ثانی کا ارادہ رکھتا ہے۔ اس سلسلے میں پارلیمنٹ نے ایک نئی اسٹریٹجی ترتیب دی ہے، جس کے تناظر میں پاکستانی حکام امریکی حکام سے گفتگو کر رہے ہیں۔ ملاحظہ فرمائیے ہمارا تبصرہ۔
حکومت پاکستان امریکہ کے ساتھ اپنے مستقبل کے تعلقات کے بارے میں واشنگٹن سے مذاکرات کا ارادہ رکھتی ہے۔ پاکستان کی وزارت خارجہ نے کہا ہے کہ پارلیمنٹ میں امریکہ کے ساتھ تعلقات کے بارے میں نئی اسٹریٹجی کی منظوری کے بعد حکومت اسلام آباد واشنگٹن کے ساتھ تعلقات کی نئی جہتوں کے بارے میں بات چیت کرے گی۔ ادھر امریکی وزیر خارجہ ہلری کلنٹن نے پیر کی شب اپنی پاکستانی ہم منصب ہنا ربانی کھر سے ٹیلی فون پر بات چیت کی اور دونوں ملکوں کے تعلقات کے بارے میں تبادلہ خیال کیا۔ اس بات چیت میں ہنا ربانی کھر نے کہا ہے کہ ان کا ملک باہمی تعلقات کے اثر و قیام کا جائزہ لینے کی غرض سے امریکی وفد کی میزبانی کو تیار ہے۔ پاکستانی وزارت خارجہ نے پارلیمنٹ کی جانب سے اسلام آباد واشنگٹن تعلقات کے بارے میں کی جانے والی سفارشات کے بعد دونوں ملکوں کے درمیان تعاون کے نئے منشور کی تدوین کی غرض سے امریکی حکام کے ساتھ بات چیت کرنے کا اعلان کیا ہے۔ پاکستانی پارلیمنٹ نے گزشتہ ہفتے جمعرات کے روز پاک امریکہ تعلقات کے بارے میں منظور کی جانے والی سفارشات میں افغانستان کے لیے نیٹو کی سپلائی کی بحالی کے بارے میں بھی اشارہ کیا ہے، اور ملک کے قبائلی علاقوں پر امریکہ کے ڈرون حملے بند کیے جانے کی ضرورت پر زور دیا ہے۔ پاکستانی پارلیمنٹ نے امریکہ سے یہ بھی مطالبہ کیا ہے کہ وہ سلالہ چیک پوسٹ پر نیٹو کے حملے کی بابت پاکستان سے باضابطہ عذر خواہی کرے۔ پاکستانی پارلیمان نے 3 ہفتے قبل بھی اسلام آباد واشنگٹن تعلقات کے مستقبل کے بارے میں قومی سلامتی کمیٹی کی مرتب کردہ سفارشات کے جائزے کے وقت بھی اس بات پر زور دیا تھا کہ پاکستان اور امریکہ کے درمیان تعلقات کو باہمی احترام اور قومی مفادات کے مطابق استوار کیا جانا چاہیے۔ امریکہ اور پاکستان کے درمیان کشیدگی میں اس وقت زبردست اضافہ ہو گیا تھا جب افغانستان کی سرحد کے قریب واقع ایک فوجی چیک پوسٹ پر نیٹو کے ہیلی کاپٹروں کے حملے میں 28 پاکستانی فوجی جاں بحق ہو گئے تھے۔ اس واقعے کے بعد پاکستان نے افغانستان کے لیے نیٹو کی سپلائی بند کر دی تھی اور اس کی بحالی کو امریکہ کی جانب سے عذرخواہی کے ساتھ مشروط کر دیا تھا۔ جنگ افغانستان میں الجھے ہوئے غیر ملکی فوجیوں کی حساس صورتحال کو دیکھتے ہوئے یہ بات پوری طرح واضح ہے کہ امریکہ کو پاکستان کے تعاون کی اشد ضرورت ہے۔ پاکستان کے زمینی راستے سے افغانستان کے لیے نیٹو کی سپلائی کی بحالی کا معاملہ دونوں ملکوں کے درمیان تعاون کا محض ایک شعبہ ہے، جس کا سلسلہ گزشتہ سال نومبر سے بند ہے۔ نیٹو کی سپلائی بحال کرنے کے بارے میں پاکستانی پارلیمنٹ کی سفارشات کے باوجود کہا جا رہا ہے کہ ان سفارشات پر عمل درآمد اسی وقت ہوگا جب امریکہ پاکستان کی عائد کردہ شرائط کو قبول کر لے گا۔ ماہرین کا کہنا ہے کہ امریکہ کے ساتھ تعاون کے اثر و آغاز کے لیے پاکستانی شرائط صرف پارلیمانی سفارشات کے دائرے تک محدود نہیں رہیں گی، بلکہ حکومت پاکستان جنگ افغانستان میں تعاون کے بدلے امریکہ سے زیادہ مراعات حاصل کرنے کی کوشش کرے گی۔ طالبان کے ساتھ مذاکرات کی امریکی منصوبے پر عمل درآمد کے حوالے سے بھی پاکستان کا کردار انتہائی اہم معلوم ہوتا ہے۔ ایسے وقت میں جب امریکہ اور طالبان کے درمیان قطر میں ہونے والے مذاکرات تعطل کا شکار ہو گئے ہیں، حکومت پاکستان طالبان کو مذاکرات کی میز پر واپس لانے میں اہم کردار ادا کر سکتی ہے۔ اس صورتحال کو دیکھتے ہوئے یہ کہا جا سکتا ہے کہ امریکہ کو پاکستان کے ساتھ تعلقات کی اس سے کہیں زیادہ ضرورت ہے جتنی اسلام آباد کو واشنگٹن کی ضرورت ہے۔
ناظرین، پاکستان کے شہر کراچی میں بدامنی کا سلسلہ بدستور جاری ہے اور انتظامیہ حالات پر قابو پانے میں ناکام رہی ہے۔ پاکستان کے صنعتی مرکز میں وقفے سے تشدد کی آگ بھڑک اٹھتی ہے جس میں بھاری جانی و مالی نقصان ہوتا ہے. ملاحظہ فرمائیے ممتاز تجزیہ نگار آغا مسعود حسین کا تبصرہ.
دیکھیے کراچی کی صورتحال تو آپ کو معلوم ہے کہ وقفے سے خراب ہوتی ہے, کبھی دو تین دن میں ٹھیک ہو جاتی ہے, پھر وہی خراب ہوتی ہے, پھر ہڑتالیں ہوتی ہیں اور پھر لوگوں سوگ منائے جاتے ہیں. اس کی وجہ سے کراچی تو بالکل تقریباً تباہی کے دہانے میں پہنچ چکا ہے. پھر اس کے علاوہ یہاں ٹارگیٹ کلنگ ابھی تک رکی نہیں ہے اور شیعہ مسلمانوں کو جو ہے وہ ان کو ٹارگیٹ بنایا جا رہا ہے, ان کو قتل کرایا جا رہا ہے. تو یہ ساری چیزیں جو ہے یہ حکومت کی سامنے بھی ہیں, حکومت اس کو اچھی طریقے سے جانتی بھی ہے اور ان کے پاس ذرائع بھی ہیں, لیکن عملی صورت جو ہے وہ بالکل مختلف ہے. کوئی بھی شخص جو ہے اس صورتحال کو سدھارنے کے لیے تیار نہیں ہے. ایسا لگتا ہے کہ ایک آزاد کی صورت ہے جو اس شہر میں اس ملک میں نازل ہو رہی ہے اور جو حاکم طبقہ ہے حکمران جو ہیں ان کو کوئی احساس نہیں ہے, بالکل بے حس ہو گئے ہیں اور ان کو بالکل احساس نہیں ہے کہ اس کراچی میں کیا ہو رہا ہے. حالانکہ یہی لوگ روز آنا اخبار میں بیان دیتے ہیں کہ کراچی جو ہے وہ کمرشل ہب ہے اور کراچی جو ہے 70% ریوینیو جو ہے وفاق کو دیتا ہے, لیکن آپ مجھے بتائیے کہ اگر کراچی ہی مطلب ٹھپ ہو جائے, کاروبار منقطع ہو جائے, رک جائے, تو پھر یہ جو 70% جو ریوینیو پھر کہاں سے آئے گا؟ تو یہ چیزیں جو ہیں ان کو سوچنی چاہیے. لیکن جو حکومت کرنے والے ہیں یہ انتہائی کرپٹ لوگ ہیں, ان کو کوئی عوام کا درد نہیں ہے, کوئی احساس نہیں ہے اور کسی قسم کی کاروائی دیکھنے میں نہیں آتی. آج سے دو مہینے پہلے سپریم کورٹ کے چیف جسٹس صاحب تشریف لائے تھے افتخار چودھری صاحب, تو انہوں نے صوبائی حکومت سے کہا تھا کہ مجھے ہر مہینے ایک رپورٹ جو ہے ملنی چاہیے کہ صورتحال میں کیا امپروومنٹ ہوا ہے, لیکن صوبائی حکومت نے اس سلسلے میں سپریم کورٹ کی کوئی بات پر عمل نہیں کیا. ویسے بھی آپ کو معلوم ہے وفاقی حکومت بھی سپریم کورٹ کا مذاق اڑاتی ہے, کوئی اس کا عمل نہیں ہوتا. تو ظاہر ہے کہ جب لا اینڈ آرڈر کی ذمہ داری تو صوبائی حکومتوں پہ ہوتی ہے, جب صوبائی حکومتیں ہی اتنی لاپرواہ ہیں, نااہل ہیں اور کام نہیں کریں, تو آپ بتائیے کہ پھر اس کی اصلاح کون کرے گا؟ عوام جو ہیں عوام کو تو کوئی پوچھنے والا نہیں ہے کہ عوام پہ کیا گزر رہی ہے. وہاں ایک خوف ہے اور خوف کی وجہ سے جو ہے وہ لوگ بالکل, یعنی کہتے تو ہیں نا کہ تنگ آمد بجنگ آمد, لیکن بجنگ آمد کی تو کوئی کیفیت بھی نظر نہیں آ رہی. اب مجبوری ہے, پھر اس کے ساتھ ساتھ ایک مجبوری یہ بھی ہے کہ ہڑتالیں ہوتی ہیں, ہڑتالوں کی وجہ سے جو غریب لوگ ہیں, جو یومیہ مزدور ہیں یا مڈل کلاس کے لوگ ہیں, وہ بھی بیچارے اپنے گھروں میں قید ہو جاتے ہیں اور ہر طرف جو ہے وہ اسلحے کا جو ہے مظاہرہ ہوتا ہے. ایسا لگتا ہے کہ انہوں نے ان قوتوں سے جو تاوتی قوتیں ہیں, جو بربادی کی قوتیں ہیں, ان سے انہوں نے تعاون کر لیا ہے اس حکومت نے, اور پھر اس کی نجات کیسے ہوگی اس سلسلے میں تو میں سمجھتا ہوں کہ کوئی قداور شخصیت بھی نظر نہیں آتی, نہ کوئی مذہبی شخصیت نظر آتی ہے, نہ سیاسی شخصیت نظر آتی ہے کہ حالات کو سدھارے, چیلنج کو قبول کرے. میں سمجھتا ہوں کہ وہ جو حکومت کرنے والا طبقہ ہے وہ انجوائے کر رہا ہے پوری لائف کو اور اس کو پرواہ بھی نہیں ہے کہ کیا ہو رہا ہے, وہ ان کا کوئی اسٹیک بھی نہیں ہے. اگر خدا نخواستہ کچھ ہوا اس ملک میں تو یہ ہوائی جہاز میں بیٹھ کے چلے جائیں گے.
ناظرین, امریکہ سخت معاشی بحران سے دوچار ہے اور امریکی عوام میں یہ تاثر ہے کہ ملک کی 99% آبادی وسائل سے محروم ہے اور تمام وسائل اور امکانات پر 1% آبادی کا قبضہ ہے اور وہ 1% آبادی صنعتکاروں اور سرمایہ داروں پر مشتمل ہے. ان حالات میں امریکی سینٹ نے ایک ایسی قرارداد کی مخالفت کی ہے جس میں سرمایہ داروں اور صنعتکاروں سے محصول کی شرح بڑھانے کا مطالبہ تھا. اس کی کیا وجہ ہو سکتی ہے؟ ملاحظہ فرمائیے ہمارے اس تبصرے میں.
پیر کی شب ہونے والی رائے شماری کے دوران امریکی سینٹ کے 51 ارکان نے دولت مند طبقے سے وصول کیے جانے والے ٹیکسوں کی شرح میں اضافے کی غرض سے تدوین کیے جانے والے بفٹ رول بل کی مخالفت میں ووٹ دیے. امریکی صدر باراک اوباما سمیت حکمراں جماعت کے دیگر رہنماؤں کی تمام تر کوششوں کے باوجود ڈیموکریٹ پارٹی کے بہت سے ارکان نے بھی اس بل کی مخالفت میں ووٹ ڈالے ہیں. अगर ये बिल मंजूर हो जाता तो सालाना $1 मिलियन आमदनी वाले अमरीकियों से वसूल किए जाने वाले टैक्स की शरह में 30% तक इजाफे का इम्कान था। बुफेट रूल की मुखालफत के नतीजे में अमरीकी सदर बाराक ओबामा को सबसे ज्यादा खराब सूरत हाल का सामना करना पड़ेगा, क्योंकि बाराक ओबामा मुल्क के सदारती इंतखाबात में दोबारा कामयाबी के लिए कम आमदनी वाले तबके और समाजी नाइंसाफियों के खिलाफ एहतजाज करने वालों पर तकिया किए बैठे हैं। उन्होंने इस तबके की तवज्जो हासिल करने के लिए हमागीर बीमा कवानीन मंजूर कराए हैं और अब वो दौलतमंद तबके से ज्यादा टैक्स वसूल करना चाहते हैं ताकि इससे हासिल होने वाली आमदनी के जरिए मुल्क के समाजी बजट को पूरा और इसके अजीम खसारे में कमी की जा सके। इस मकसद के लिए बाराक ओबामा ने अपने टैक्स चालान की कापी भी शाया करवाई है ताकि ये बता सकें कि अमरीकी सदर का काबिले अदायगी टैक्स उसके सेक्रेटरी से भी कम है। ओबामा के मुखालफीन अब उन पर सोशलिस्ट नजरियात की हिमायत और सरमायादाराना निजाम की मुखालफत का इल्जाम लगा रहे हैं, हालांकि अमेरिका के बास सरकर्दा दौलतमंद और सरमायादार हजरात बाराक ओबामा और उनकी डेमोक्रेट पार्टी के सबसे बड़े हामी हैं। टैक्स की वसूली का मामला अब अमेरिका में इक्तसादी मुबाहिसों से निकलकर एक सियासी और समाजी मौजू में तब्दील हो गया है। आदाद शुमार से पता चलता है कि 60% से ज्यादा अमरीकी शहरी अपने मुल्क के टैक्स सिस्टम को गैर मुनसिफाना और दौलतमंद तबके के हक में समझते हैं। इस सिस्टम में कम आमदनी वालों को ज्यादा आमदनी वालों के मुकाबले में ज्यादा टैक्स अदा करना पड़ता है। कहा जाता है कि 400 अमरीकी शहरियों की दौलत मुल्क की आधी आबादी की मजमूई दौलत के बराबर है, लेकिन इसके बावजूद टैक्स से हासिल आमदनी में मुल्क के तनख्वाहदार तबके का हिस्सा 40%, जबकि बड़ी बड़ी सरमायादार कंपनियों का हिस्सा सिर्फ 9% के बराबर है। बाज अमरीकी सरमायादारों की सालाना आमदनी $00,00,000 के बराबर है, जबकि गुर्बत की लकीर से नीचे जिंदगी गुजारने वाले अमरीकी शहरियों की तादाद 40% की हद को पार कर चुकी है। बाज जायजों से पता चलता है कि अगर अमरीका के मालियाती कवानीन 1960 के मुताबिक ढाले जाएं, तो अमरीका का बजट खसारा सिफर हो जाएगा और लाखों लोग गुर्बत से निजात पा सकेंगे। अलबत्ता अमरीका में इक्तदार के मराकज पर 1% दौलतमंद तबके का असर और रसूख इस कदर ज्यादा है कि सेनेट की अक्सरियत टैक्स में इजाफे की मुखालफत कर रही है। यहाँ तक कि डेमोक्रेट पार्टी से ताल्लुक रखने वाले अरकान सेनेट भी इस बात पर आमादा नहीं है कि सदारती इंतखाबात में दोबारा कामयाबी की कोशिशों में ओबामा का साथ दें और आर्जी तौर पर ही सही सरमायादारों के मफादात को नजरअंदाज कर दें। ऐसे हालात में गैर मुनसिफाना टैक्स सिस्टम समेत समाजी नाइंसाफियों के खिलाफ आवाम का गम गुस्सा उन्हें सड़कों पर खींच लाया है और वो कब्जा करो तहरीक शुरू करने पर मजबूर हो गए हैं।
नाज़रीन, गुज़श्ता इतवार को तालिबान ने काबुल में एक बड़ा हमला किया। तालिबान की तरफ से हमले होना कोई नई बात नहीं है, लेकिन काबुल के इंतहाई हसास इलाके पर हमला ख़ास अहमियत का हामिल है। यह हमला उस जगह पर हुआ जहां अमरीकी और बरतानवी सफारतखाने और दीगर मुल्कों के सफारतखाने वाक़ हैं। इसी तरह नेटो का एक फ़ौजी मरकज़ भी है। तालिबान ने यह हमला करके एक पैगाम देने की कोशिश की है। हम जायजा लेंगे इसका इस प्रोग्राम में। इसके लिए हमने दावत दी है स्टूडियो में सियासी तज़्ज़ेनिगार जनाब सैयद अहमद मुस्तफ़ा ज़ैदी साहब को। प्रोग्राम में आपका खैर मकदम है।
मैं भी नाज़रीन को और आप सबको सलाम पेश करता हूँ अपना।
जी ज़ैदी साहब, मैं यही पूछना चाहूँगा, गुफ्तगू यहीं से शुरू करते हैं कि तालिबान के लिए अफगानिस्तान के अंदर हदफ आसान बहुत सारे हैं। पूरे मुल्क में फौजें तैनात हैं, कहीं भी निशाना बना सकते हैं और वो बनाते रहते हैं। कभी वो सड़क के किनारे बम रख के हमला कर देते हैं, धमाका कर देते हैं, लोग मारे जाते हैं। उन्होंने अच्छा खासा जोखिम उठा के और इंतहाई सख्त सिक्योरिटी इंतजाम वाले इलाके में आके हमला किया। ये कोई पैगाम देना चाहे तालिबान ने इस तरह?
देखिए, ऐसा है कि अफगानिस्तान की जो टोपोग्राफी या जोग्राफियाई सूरत हाल है, उसमें आज तक कोई भी बैरूनी हमलावर कामयाब नहीं हो सका है।
जी,
ये तो बहरहाल सब जानते हैं। अब इस सूरत हाल में तालिबान का हमला करना कहीं पर भी किसी भी इलाके में बहुत आसान है।
जी,
और इस बात को अमरीकी भी जानते हैं। इन्होंने हालांकि तकरीबन $1.3 trillion जो है, या यूं कहिए कि $1,32,000,000,000 जो है वो अब तक ये खर्च कर चुके हैं
जी,
और जो अमरीकी टैक्स दहंदगान हैं उनका अच्छा खासा पैसा जो है इस पर सर्फ हो रहा है, जिसके लिए वहाँ एहतजाज भी शुरू हो चुका है
जी।
लेकिन उसके बावजूद अब सवाल यह है कि देखना यह है कि ये कामयाब हुए हैं अपने इसमें या नहीं। तो कामयाब तो जाहिर है कि बज़ाहिर बिल्कुल नहीं है, आखिर में इनको बहरहाल वहाँ से शिकस्त खा के जाना है। सन 2014 का इन्होंने ऐलान भी किया हुआ है, और लेकिन मैं ये समझता हूँ कि शायद 2014 में ये ज़ाहरी तौर पर तो चले जाएंगे, लेकिन किसी न किसी सूरत में वहाँ पर टिके रहने की कोशिश ज़रूर करेंगे। और इस सूरत हाल में पूरे अफ़गानिस्तान में इन्होंने जो तबाही मचाई है, यानी ये आयत है काहे के लिए, ये आयत है तालिबान को ख़त्म करने के लिए, और अब तालिबान से मुज़ाकरात भी हो रहे हैं
जी।
तो इसका मतलब क्या है कि तालिबान, बहरहाल अगर आप एक तरह से देखिए तो तालिबान और अलकायदा कोई ऐसी तंजीम नहीं है कि जो किसी और की बनाई हुई हो, सारी दुनिया जानती है कि ये खुद उन्हीं की अपनी ही बनाई हुई तंजीम है
जी।
तो उनसे अब वो मुज़ाकरात भी जनाब कतर में मुज़ाकरात हो रहे हैं, उन मुज़ाकरात का बज़ाहिर वो नाकाम भी हो गए, लेकिन मैं समझता हूँ कि ये हमला जो हुआ है ये शायद ये दिखाने के लिए भी है कि भाई यानी तालिबान की तरफ से कि अब ये आपके लिए बहुत है, हमारे हर जगह वो है। लेकिन एक दूसरा पहलू इसका ये है कि ये जाहिर करता है कि इनमें आपस में साजबाज हो गई है, जिसको पाकिस्तान के ज़माने में अगर आप कहें तो वो नूरा कुश्ती
जी,
नूरा कुश्ती चल रही है, और उसमें यह है कि भाई ये हमला करो ताकि हम कुछ और टिक सकें। वो जो 2014 तक का है, ओबामा साहब जब आए थे तो उन्होंने ऐलान किया था कि साहब हम जो है वो ये सारे हट जाएंगे और वो ग्वांटानामो और ये वो ये सब बंद कर दिया जाएगा, लेकिन हुआ हुआ है कुछ नहीं, इसलिए कि प्रेशर दूसरी तरफ से वहाँ के प्रेसिडेंट भी जो हैं वो लाचार हैं बेचारे। तो ये सूरत हाल है। बहरहाल इन्होंने सारे उसमें न सिर्फ ये कि अफगानिस्तान में बल्कि पड़ोसी ममालिक तक में तबाही फैलाई हुई है, मौसम पाकिस्तान का हाल तो आप देख ही रहे हैं
जी।
यह है सूरत
जी। नाजरीन, दिल्ली स्टूडियो से हमारे साथ सियासी उमूर के तर्ज़ निगार जनाब वदूद साजिद साहब शामिल है इस गुफ्तगू में। जनाब, प्रोग्राम में आपका खैर मकदम है।
जी हाँ, शुक्रिया बहुत बहुत।
वदूद साजिद साहब, गुफ्तगू ये हो रही है कि तालिबान ने ऐसे आलम में कि जब अमेरिका 10 साल से ज़्यादा अरसे से उनके खिलाफ जंग कर रहा है और 1.5 लाख के करीब फ़ौज वहाँ तैनात है, और इस फौज के अलावा निजी सिक्योरिटी एजेंसियों की शक्ल में एक बड़ी तादाद मौजूद है अहलकारों की, वो तालिबान के ख़िलाफ़ सब लड़ रहे हैं, जंग कर रहे हैं, इसके बावजूद वो तालिबान आके काबुल के अंदर और बिल्कुल उनकी जहाँ पर सफारतखाने वाक़े हैं, जहाँ नेटो का मरकज़ वाक़े, वहाँ आके हमला करते हैं, क्या तासुर इससे मिलता है?
जी हाँ, देखिए ये बात तो बिल्कुल ठीक है कि वहाँ गैर मुल्की फोर्सेस बहुत बड़ी तादाद में मौजूद हैं, उनकी इंटेलिजेंस एजेंसीज भी वहाँ मौजूद हैं, लेकिन वहाँ की जो सूरत हाल है, जो जुग्राफियाई सूरत हाल है, वो बहुत ही मुश्किल तरीन है, बड़ी पेचीदा है, और गैर मुल्की कोई भी फोर्सेस वहाँ कभी कामयाब नहीं हुई है। और ये अफ़गानिस्तान की बदकिस्मती भी है और खुशकिस्मती भी है कि वहाँ हमेशा गैर मुल्की फोर्सेस कभी कभी दाएं बाजू वाले, कभी बाएं बाजू वाले, कभी सामने वाले, कभी पीछे वाले वहाँ आकर तसल्लुत अपना कायम करने की कोशिश करते हैं, लेकिन वो कामयाब नहीं होते। ये वजह यही है कि वहाँ की जो जुग्राफियाई सूरत हाल है और जो वहाँ के खित्ते और इलाके और जो नशेब अफराज हैं, उनके बारे में पूरी तरह से गैर मुल्की, कोई भी गैर मुल्की इंटेलिजेंस पूरी मालूमात हासिल नहीं कर सकती। तो ये तो इस वजह से हुआ। बाकी तासुर की बात, जाहिर है कि तालिबान यही तासुर देना चाहते हैं कि हम अफ़गानिस्तान में मजबूत हैं और कोई भी गैर मुल्की फोर्स यहाँ आकर अपना तसल्लुक कायम नहीं कर सकती, और बहुत देर तक हमें दबा कर नहीं रखा जा सकता। लेकिन मैं इसके साथ ही एक बात और अर्ज़ करूँगा कि तालिबान जहाँ गैर मुल्कियों के ख़िलाफ़, गैर मुल्की फोर्सेस के ख़िलाफ़ हमले करते हैं जो किसी हद तक ठीक भी हो सकता है, वहीं वो लोग खुद अपने लोगों के खिलाफ भी हमले करते हैं, जो अच्छी बात नहीं है। तो उनके यहाँ कोई इम्तियाज़ नहीं है, तो उन्होंने अगर ये काम किया है तो उनको, उनके हर कदम को अप्रिशिएट नहीं किया जा सकता, हर कदम की तारीफ नहीं की जा सकती।
जी, तालिबान का जहाँ तक सवाल है, देखिए अगर एक थोड़ा और पीछे जाया जाए तो हम देखते हैं कि अफ़गान अवाम है, एक तरफ रूस हमला करता है, अमेरिका आके तालिबान की शक्ल में एक तंजीम तश्कील देता है और फिर उनके ज़रिए एक जंग होती है और रूस को वहाँ से हटना पड़ता है। उसके बाद कुछ अरसा गुजरता है, थोड़ा ज़माना और गुजर जाने के बाद यही तालिबान मुसलत हो जाते हैं अफ़गान अवाम पर और वो कत्लो खून वहाँ पर करते हैं कि जिसकी तारीख में मिसालें बहुत कम मिलेंगी। उसके बाद अमेरिका आता है, अमेरिका इन तालिबान को हटा देता है, 10 साल तक वहाँ पर बैठा हुआ है और उसके बाद आज फिर वही तालिबान उसी शक्ल में उतने ही मजबूत मौजूद हैं। तो ये कुछ बड़ा अजीब नहीं लगता कि अफगान अवाम इसमें पता नहीं कहाँ चले गए, खेल कुछ दूसरे लोग खेल रहे हैं, क्या कहें?
बिल्कुल, ये इस पूरे सिलसिले में ऐसा है कि अफगान अवाम को तो कोई पूछ ही नहीं रहा है। एक मैं समझता हूँ कि छोटी सी अकलियत है जो बहरहाल ये ऐसे लोग हैं जो कि फैनाटिक या बहुत ही कट्टर और मुतासिब लोग हैं और इनको बहरहाल मैं फिर कहूँगा कि इनको गोया वजूद में लाने वाले भी अमरीकी ही हैं, अलकायदा और तालिबान दोनों एक ही चीज़ हैं और इन लोगों ने जो है बड़ी तबाही फैलाई है पूरे अफगानिस्तान में, कत्ल वारद किया, इनका पूरा स्ट्रेटजी इनकी जो पहले की वो है सारी दुनिया के सामने है कि उन्होंने क्या किया अपने दौर हुकूमत में, ये फिर वही काम अंजाम देंगे। और ये न सिर्फ ये कि वहाँ बल्कि पाकिस्तान में भी इन्होंने बड़ी तबाहियाँ मचाई हैं पूरे उसमें, यानी वहाँ की आर्मी और गवर्नमेंट और हर चीज़ में इनका नफूज है हर जगह, जब जहाँ ये चाहता। अभी आपने खबरों में सुना है कि कराची में भी यही हो रहा है आजकल, बहुत दिनों से हो रहा है लेकिन ये कि आजकल फिर बढ़ गया है और वो शियों के ख़िलाफ़ भी है और दूसरे लोगों के ख़िलाफ़ भी, यानी खुद उनके मुखालिफिन भी हैं, उसमें सुन्नी भी हैं, वो भी मारे जाते हैं और आर्मी में भी इनका नफूज है लेकिन खुद आर्मी वालों को भी ये मारते हैं। तो पूरा पाकिस्तान जो है तबाही के दाने पर, जो इस वक्त तो बड़ी ख़तरनाक सिचुएशन है पाकिस्तान के अंदर और ख़ुद अफगानिस्तान में, मैं समझता हूँ कि ये सारा खेल जो है ये इसलिए है ताकि इसको इस इलाके के और हिस्से बखरे किए जाएँ, डिवाइड एंड रूल या तकसीम करो, इनको इख्तलाफ डलवाओ इन आपस में और बड़ी आसानी से हुकूमत करो। वही काम जो उन्होंने गोया अरब दुनिया में किया
जी,
वही यहाँ करना चाहते हैं
जी। वदूद साजी साहब, वदूद साजी साहब, मैं आपसे ये सवाल करना चाहूँगा कि इस सूरत हाल में जब अफगान अवाम के सामने एक तरफ अमेरिका है गैर मुल्की काबिज ताकत की शक्ल में, उसके साथ दूसरे उसके हमनवा ममालिक हैं, दूसरी तरफ तालिबान है जो अवाम का खून चूसते रहे एक तवील अरसे तक, अब अगर अमेरिका को अमेरिका हट के जाता है तालिबान काबिज होने की कोशिश करेंगे, इस सूरत हाल में अफगान अवाम के सामने सेफ ऑप्शन क्या बचता है?
जी हाँ, आपने बिल्कुल सही कहा कि अफगान अवाम के सामने दोनों सूरत हाल बड़ी तश्वीशनाक हैं और बड़ी पेचीदा हैं कि एक तरफ कुआं है दूसरी तरफ खाई है, लेकिन बहरहाल गैर मुल्की फोर्सेस से तो उन्हें नजात पानी ही है, ये उनका बुनियादी पैदाइशी फितरी हक है और उनके इख्तदार आला के ख़िलाफ़ है ये बात कि दूसरी फोर्सेस आकर उन पर तसल्लुत अपना जमाएं। अब रही दूसरी बात कि जब ये फोर्सेस चली जाती हैं तो फिर वहाँ तालिबान का तसल्लुत होगा और जैसा कि हाल ही में जो 2-3 वाक़यात हुए हैं तो उससे अंदाज़ा ये होता है कि गैर मुल्की फोर्सेस के चले जाने के बाद जो अफगान सिक्योरिटी फोर्सेस हैं वो शायद इसकी अहल ना हो सकें कि तालिबान पर काबू पाएँ। आपका जो सवाल है उसका जवाब ये है कि खुद अफगान अवाम को ये तय करना होगा। देखिए, अभी मेरे से पहले जो तजिया निगार साहब फरमा रहे थे, मुझे उसमें एक बात ये ऐड करनी है कि आज तक की तारीख में खुद अफगान अवाम ये तय नहीं कर पाए हैं कि उनको अमन व सकून के साथ दुनिया की तरक्की की दौड़ में शामिल होना है या उसी तरह की قتل و غارت گری، خون ریزی، غصہ، انتقام، چونکہ وہاں قبائل کی بہتات ہے، ان میں آپس میں ہی اتنی جنگیں ہیں اور بہت سی ان میں آپس میں تنازعات ہیں، تو افغان عوام کو یہ طے کرنا ہوگا کہ وہ یہ ساری چیزیں چھوڑ کر اور اپنی تمام تنازعات کو بھلا کر پورے افغان عوام کو متحد ہونا پڑے گا، تبھی وہ طالبان کا بھی مقابلہ کر سکتے ہیں اور تبھی وہ غیر ملکی فورسز کا بھی مقابلہ کر سکتے ہیں. وہاں جو قبائل میں آپس میں کشمکش ہے اس کو دور کرنا اولین ترجیح ہونی چاہیے افغان علماء کی. پچھلے دنوں ہندوستان میں کچھ افغان علماء تشریف لائے تھے اور ان سے گفتگو کے دوران یہی اندازہ ہوا کہ وہاں افغان عوام میں باہمی اتحاد نہیں ہے اور انہیں اپنے ملک کی تباہی کی کوئی بہت زیادہ فکر نہیں ہے، تو یہ رجحان بہت تشویشناک ہے. تو ہمیں اپنے افغان بھائیوں سے یہی امید کرنی چاہیے کہ وہ باہمی اختلافات و تنازعات کو پس پش ڈال کر اور محض ایک کلمے کی بنیاد پر اور کسی فرقے اور عقیدے کی بنیاد پر نہیں بلکہ ایک کلمے کی بنیاد پر متحد ہوں، غیر ملکی فورسز کے خلاف بھی اور ساتھ ہی ساتھ ان ملکی طاقتوں کے خلاف جو افغانستان کو تہو بالا کیے ہوئے ہیں اور جن کا مقصد سوائے طلب دنیا کے اور کچھ نہیں ہے. میں ایک بات اور اس میں اضافہ کرنا چاہتا ہوں آپ کی اجازت سے
جی.
کہ طالبان کی تین قسمیں ہیں، ان طالبان کی نہیں بلکہ مذہبی نقطہ نظر سے طالبان دنیا، طالبان آخرت اور طالبان دین. تو ان کا تعلق نہ طلب دین سے ہے نہ طلب آخرت سے ہے، ان کا تعلق طلب دنیا سے ہے. اور جو لوگ طلب دنیا میں ملوث ہو جاتے ہیں وہی قتل و غارت بری مچاتے ہیں، ان کے سامنے نہ اپنوں کی تمیز ہوتی نہ غیروں کی تمیز ہوتی. اور افسوس کے ساتھ کہنا پڑتا ہے کہ طالبان کے ہاتھوں خود افغان عوام کا اور پاکستان کے عوام کا، جیسا کہ ہم مجھ سے پہلے کے تجزیہ نگار نے فرمایا، خود پاکستان کے عوام کو بہت زیادہ نقصان ہوا ہے، بڑی قتل و غارت گری اپنے ہی لوگوں کی مچی ہے.
بہت بہت شکریہ. ناظرین آپ نے دونوں تجزیہ نگاروں کے خیالات ملاحظہ فرمائے. افغان عوام کے سامنے یہ واقعی ایک چیلنج ہے اور ایک سخت موقع ہے. غیر ملکی فوجیں اس ملک میں رہ نہیں سکتی چونکہ ان فوجوں کے پاس اب اتنی سکت بھی نہیں رہ گئی ہے کہ بہت طویل عرصے تک قائم رہیں اور موجود رہ سکے، چونکہ خود ان ملکوں کی حالت اس قابل نہیں ہے، روز بروز دیگرگوں ہوتی جا رہی ہے. ان فوجوں کو ایک نہ ایک دن نکلنا ہے اور ہم امید کرتے ہیں کہ جلد از جلد نکلیں. ایسے موقع پہ جس وقت یہ فوجیں افغانستان سے باہر نکل رہی ہوں گی، باہر نکلیں گی، وہ انتہائی حساس وقت ہوگا. حساس وقت یہ ہوگا کہ افغان عوام کو یہ طے کرنا ہوگا کہ ملک کا اقتدار کن طاقتوں کے پاس جانا ہے. ان کو اس طرف سے بہت ہوشیار رہنا ہوگا کہ کہیں یہ اقتدار طالبان کے ہاتھ میں نہ چلا جائے جن کے ہاتھ میں آج سے 10 سال پہلے تھا اور وہ افغانستان کی تاریخ کے شاید بدترین ادوار میں سے ایک دور تھا. تو افغان عوام کو یہ فیصلہ کرنا ہے اور انتہائی ہوشیاری سے کام کرنا ہے. افغانستان کی پارلیمنٹ ہے، ایک منتخب ادارہ ہے جہاں منتخب نمائندے افغانستان کے عوام کے، ان کو افغان پارلیمنٹ کے ارکان کو، پارلیمنٹ کو اہم رول ادا کرنا ہے. منتخب ادارے جو دیگر ہیں اور دوسری جو سماجی طاقتیں ہیں، علماء ہیں افغانستان میں خاص اثر و رسوخ رکھتے ہیں، ان حلقوں کو سامنے آنا ہوگا اور ملک کو صحیح ہاتھوں میں سونپنا ہوگا. اسی کے ساتھ ہم آپ سے اجازت چاہتے ہیں. خدا حافظ.